आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Oh, God.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो नमस्कार अनि जय मसीह। श्रोता, अघिल्लो दिनमा हामीले पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा लेवी आठ अध्यायबाट देखिरहेका थियौं र हामीले देख्यौं आठ अध्याय एकदेखि एक्काइस पदसम्म। हामीले देख्यौं आठ अध्यायको मुख्य विषय पुजारीहरूको अर्पण, अनि यसै अन्तर्गत हामीले देख्यौं यसको धर्म वेदीको साक्षीको निम्ति समुदायलाई बोलावट, हारून र तिनका छोराहरूको सुद्धाई, प्रधान पुजारीको पोषक पहिरन, पुजारीको अर्पण, पुजारीहरूको पोषक पहिरन, यसपछि बलिको रगतद्वारा हारून र पुजारीहरूको सुद्धाई, र यस अन्तर्गत आठ अध्याय चौधदेखि सत्र पदमा परमेश्वरको आज्ञा अनुसार तिनीहरूको निम्ति मेल बलि चढाए र पद अठारदेखि एक्काइस अनुसार होम बलि चढाए। हामीले यसको बारेमा अघिल्लो दिनमा विवरणसहित देखिसकेका छौं। आज हामी आठ अध्याय बाइस पददेखि नौ अध्यायसम्म देख्नेछौ वचन अध्ययन। हजुर, हामीलाई पुनः स्मरण भइसकेको छ कि बलिको रगतद्वारा हारून र पुजारीहरूको शुद्धाई अन्तर्गत परमेश्वरको आज्ञा अनुसार तिनीहरूको निम्ति मेलबलि र होम बलिको धर्मकृत्य गरिसकिएको छ। यो कुराको मनमा लिएर राख्नुहोस्। पद बाइसदेखि चौबिस पदमा भनिएको छ, आठ अध्यायको बाइसदेखि चौबिस पदमा, त्यसपछि तिनले अर्को भेडा अर्थात अर्पणको भेडा प्रस्तुत गरे अनि हारून र उनका छोराहरूले आफ्ना आफ्ना हात त्यस भेडाको टाउकोमा राखे। तब मोसाले त्यसलाई मारेर तिनले त्यसको रगतबाट लिएर हारूनको दाहिने कानको लोतीमा, उनको दाहिने हातको बुढे औंलामा र उनको दाहिने खुट्टाको बुढे औंलामा लगाइदिए। त्यसपछि मोसाले हारूनका छोराहरूलाई ल्याए र तिनले उनीहरूका दाहिने दाहिने कानका लोतीमा, दाहिने दाहिने हातका बुढी औंलामा र दाहिने दाहिने खुट्टाका बुढी औंलामा रगत लगाइदिए अनि रगत वेदीको वरिपरि छर्के। मित्र, अर्पणको भेडा चाहिँ वास्तवमा दोष बलि थियो। कानको लोतीमा रगत लगाइने वा लगाइदिने कुराले यो कुराको प्रतीक गर्दछ कि त्यस कानले परमेश्वरको आवाज सुन्नेछ। त्यो बेगर मेरो मित्र, उहाँको आवाजलाई तपाईँ सुन्नुहुने छैन। शारीरिक मानिसले ख्रिष्टको कुराको ग्रहण गर्दैनन्। हातमा रगतको थोपा लगाउन सेवाको लागि अति आवश्यक कुरा थियो। उद्धार नपाइकन परमेश्वरको सेवा गर्न असम्भव छ, अनि रगत खुट्टामा लगाउन आवश्यक थियो परमेश्वरको अगाडि हिँड्नको लागि। यो सबै यो तथ्यको प्रतीक हो कि सम्पूर्ण व्यक्तित्व र हरेक कुरा परमेश्वरलाई पेश गर्नुपर्छ। पच्चीसदेखि उन्तिस पदमा भनिएको छ, तब तिनले बोसो पुच्छर, आन्द्र भुँडी ढाक्ने, सबै बोसो कलेजो ढाक्ने मासु, बोसो समेतका दुवै मृगौला र दाहिने साँप्रो लिए अनि परमप्रभुको सामुने भएको अखमेरी रोटीको डालोबाट तिनले एउटा फुलौरा, तेलमा मुछेको एउटा रोटी र एउटा बाबर लिएर ती बोसो र दाहिने साँप्रोमाथि राखे। ती जम्मै हारून र उनका छोराहरूको हातमा राखिदिए र परमप्रभुको सामु डोलाउने बलिको रूपमा डोलाए। त्यसपछि मोसाले उनीहरूको हातबाट ती लिएर परमप्रभुको निम्ति आगोद्वारा चढ़ाएको मिठो बासनाको अर्पण बलिको रूपमा होम बलिमाथि वेदीमा जलाए। मोसाले ह्याकुला पनि लिएर डोलाउने बलिको रूपमा परमप्रभुको सामुने डोलाए, जसरी परमप्रभुले मोसालाई आज्ञा गर्नुभएको थियो। त्यो चाहिँ अर्पणको भेडाबाट मोसाको भाग भयो। मित्र, यी पदहरूले भन्दछ कि तिनीहरूले सबै भेटीहरूबाट भागहरू लिएर एकै ठाउँमा जम्मा गरे र हारूनको र उसका छोराहरूको हातमा राखिदिए। त्यसपछि तिनीहरूले परमप्रभुको अगाडि फहराए वा हलाए। यो चाहिँ एक भेटीको महत्वको आधारमा परमेश्वरप्रति पूर्ण समर्पण थियो। हिब्रो नौ अध्याय अठाइस पदमा भनिएको छ, त्यसरी ख्रिष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकैचोटि बलिदान भएर पापको वास्ता नराखेर उहाँको प्रतीक्षा गर्नेहरूको मुक्तिको निम्ति दोस्रो चोटी देखा पर्नुभयो। अनि तीस पदमा भनिएको छ, तब मोसाले अभिषेकको केही तेल र वेदीमाथि भएको रगतबाट केही लिएर हारून र उनका लुगाहरूमा अनि उनका छोराहरू र उनका छोराहरूका लुगा समेतमा छर्के। यसरी तिनले हारूनलाई उनका लुगा समेत र उनका छोराहरूलाई उनीहरूका लुगा समेत पवित्र गरे। मित्र, अहिले पुजारीहरू र हारूनसँगै तेल रगतले अर्पण गरिन्दछन्। रगत चाहिँ पापको क्षमाको लागि हो, जुन ख्रिष्टको काम हो, र तेल चाहिँ परमेश्वरको आत्माको अभिषेकको लागि हो। यसको निर्देशनहरू प्रस्थान 29 अध्याय 21 पदमा दिइएको छ। यसले प्रभु येशूको बताउँदछ, जसले भन्यो युहन्ना 17 अध्यायको 19 पदमा, तिनीहरू पनि सत्यमा पवित्र हुन् भनेर म आफैलाई तिनीहरूका खातिर पवित्र गर्दछु। यसले हामीलाई याद दिलाउनु पर्दछ कि विश्वासीहरू संसारको अगाडि रगतले किनेका परमेश्वरको सन्तानको रूपमा हेर्नुपर्छ। यही नै यहुदाको मतलब हो। यहुदा पद 23 भनेको छ, कसैलाई आगोबाट गाँजेर बचाऊ र कसै कसैलाई त डर राखेर दया गर, शरीरबाट कलंकित भएका वस्त्रलाई पनि घृणा गर। हेर्नुहोस् त, हामी अर्पण सेवाहरूमा भएर जान सक्छौ र अर्पणको प्रतिज्ञाहरू बनाउन सक्छौ, तर खास प्रश्न हो, तपाईँको छिमेकी तपाईँको बारेमा के सोच्दछ? ती मानिसहरू जससँग तपाईँ काम गर्नुहुन्छ, के तिनी सोच्दछन् कि तपाईँ परमेश्वरको सेवा गरिरहनु भएको छ? के तिनीहरू सोच्दछन् कि तपाईँ अर्पण हुनुभएको जन हुनुहुन्छ? मित्र, हाम्रो ख्रिस्टियन जीवन साक्षीको जीवन हुनुपर्छ र हाम्रो जीवन ढाँचाले संसारको मानिसहरूलाई ख्रिस्टतिर आकर्षण गर्नुपर्दछ। यसपछि हामी देख्छौ हारून र तिनका छोराहरूलाई आज्ञा दिइदछ। 31 र 32 पदमा भनिएको छ, तब मोसाले हारून र उनका छोराहरूलाई भने, मैले हारून र उनका छोराहरूले खानु भनी आज्ञा गरे छै, मासु भेट हुने पालको ढोकामा पकाओ र अर्पण बलिको डालोमा भएको रोटी समेत त्यही खाओ, उब्रेका मासु र रोटी चाहिँ जलाइदेऊ। मित्र, यो अर्पणको खण्ड यसरी अन्त हुन्छ र तिनीहरूले भेटी चढ़ाइसकेपछि उब्रेका चीजहरू खानु पर्दछ। यसले यो तथ्यको संकेत गर्दछ कि विश्वासीहरू अहिले ख्रिष्टको सिद्धिएको उद्धारको काममा खुवाइनु पर्दछ। शान्ति र सन्तुष्टि विश्वासीहरूको भाग हो, जुन तिनीहरू कति ख्रिष्टमा बनी रहन्छन् त्यसको नापमा पाउँदछन्। केही कुरा छोडिनु हुँदैन, हरेक कुरा उब्रेका चाहिँ आगोले जलाउनु पर्दछ। केही कुरा खेरो फाल्नु हुँदैन थियो। अनि 33-36 पद, तिमीहरूका अर्पणका दिन पूरा नहुन्जेल 7 दिनसम्म तिमीहरू भेट हुने पालको ढोकाबाट बाहिर नजानु, किनकि तिमीहरूले अर्पण 7 दिनसम्म रहनेछ। आज जे जस्तो भएको छ, परमप्रभुले तिमीहरूका प्रायश्चितको निम्ति त्यस्तै आज्ञा गर्नुभएको थियो। तिमीहरू 7 दिनसम्म दिनरात भेट हुने पालको ढोकामा बसेर परमप्रभुले दिनुभएको दायित्व पूरा गर, नत्र त मरौला, किनकि मलाई यही आज्ञा भएको छ। त्यहाँ 7 दिनको अर्पणको दिन र भक्ति मननको दिन हुन्थ्यो। तिनीहरू निरन्तर 7 दिनसम्म दिनरात भेट हुने पालको ढोकामा बसेर परमप्रभुले दिनुभएका दायित्व पूरा गर्नु पर्दथ्यो। त्यसरी नै हाम्रो प्रधान पुजारी, जो आफ्ना जनहरूको निम्ति सधैँ अन्तर्विन्ती गरिरहनु भएको छ, तपाईँ बिहानै 2 बजे उठ्नुहोला, त्यस समयमा पनि उहाँ अन्तर्विन्ती गरिरहनु भएको हुनेछ। तपाईँ कठिन र दुःखको स्थानमा हुनुहुँदो होला, वा तपाईँको निम्ति ठिक त्यहाँ हुनुहुन्छ, उहाँ सधैँ उपलब्ध हुनुहुन्छ। यसपछि हामी 9 अध्यायतिर पनि हाम फालिहालौं। यस 9 अध्यायको मुख्य विषय हो, हारून र उसका छोराहरू आफ्ना सेविकाई र आरम्भ गर्छन् र परमप्रभुको महिमा प्रकट हुन्छ। यो 9 अध्याय अत्यधिक चाखलाग्दो छ, किनकि यसले खालि हारून र उसका छोराहरूको पुजारीहरूको सेवामा आरम्भको चिन्हित मात्र गर्दैन, तर यसले पुजारीहरूको सेवाको दैनिक धर्मविधि वा धर्मकृत्यको विवरण सहित दिन्छ। प्रायश्चितको महादिन बाहेक दैनिक धर्म विधिको सम्बन्धमा शास्त्रको अन्य शेष बाँकी खण्डमा अति नै कम विवरण दिएको छ। यसले पुजारी पहिलोपल्ट पुजारी बनेको समयको चिन्हित गर्दछ। यद्यपि कुनै व्यक्ति हारूनको लाइनबाट जन्मेता पनि तिनलाई अर्पण नगरिन्जेल तिनी पूर्ण रूपमा पुजारी थिएनन्। हिब्रू भाषामा अर्पणको अर्थ हो हात भरिदिनु। यसको अर्थ हो हामी परमेश्वर कहाँ रित्तो हात आउँछौं। अर्पण भनेको मिशनरीको रूपमा अर्को ठाउँमा जानु होइन, वा प्रभुको निम्ति केही काम गर्नु। अर्पणको मतलब परमेश्वर कहाँ रित्तो हात लिएर आउनु र यसरी विन्ती गर्नु हो, प्रभु तपाईसँग मैले गर्ने के छ, उहाँले भरिदिने काम गरिदिनुहुन्छ, यो अर्पण हो। धेरै मानिसहरू सोच्दछन् कि तिनीहरूले परमेश्वर कहाँ केही कुरा ल्याउनै पर्छ यदि तिनीहरू अर्पण गरिन चाहन्छन् भने।
कोही व्यक्तिहरू सोच्दछन् कि यदि तिनीहरूले आफैलाई प्रभुलाई दिए भने तिनीहरूले सम्पूर्ण कुरा दिइरहेका छन्। मित्र, हामी उहाँलाई त्यति धेरै दिइरहेका छैनौं। जब उहाँले मलाई पाउनुभयो, उहाँले ममा पाउनु भएको कुरा नै प्रशस्त पाप थियो। बस सेप्टुजिएन्टले ग्रीक शब्द टोलाइयो अर्पणको व्यक्त गर्न गोत लिएको छ। उसले केही विचारको व्यक्त गर्दछ। यसले टेलोसको अर्थ हो अन्त, अनि यसको मतलब उद्देश्य यसरी अर्थ हुन आउँछ, त्यो कुराको पूरा गर्नु जुन परमेश्वर तपाईले पूरा गरेको चाहनुहुन्छ। यसको अर्थ अन्तको वा समाप्तिको पूरा गर्नु जुनको लागि तपाईँ जन्मनु भएको थियो। हामी ख्रिष्टको बधनको पूरा गर्ने उद्देश्यको लागि जन्मेका छौं, र उहाँ चाहिँ यहाँ पृथ्वीमा परमेश्वरको इच्छाको पूरा गर्न आउने उद्देश्यको लागि जन्मनु भयो, ताकि उहाँले हामीलाई महिमामा लान सकुन्। हेब्रू 2:10 पदमा भनिएको छ, किनभने जसको निम्ति सब थोक छन् र जसद्वारा सब थोक हुन्छन् उहाँले धेरै सन्तानहरूलाई मुक्तिमा पुर्याउनु हुँदा तिनीहरूको मुक्तिको कर्तालाई शासनद्वारा सिद्ध तुल्याउन उचित थियो। हेर्नुहोस् त, येशु अर्पण गरिनु भएको थियो, उहाँसँग उद्देश्य थियो। हेब्रू 7:28 पदमा भनिएको छ, किनभने व्यवस्थाले निर्बल मानिसहरूलाई प्रधान पुजारी नियुक्त गर्छ, तर व्यवस्था भन्दा पछिबाट आएको शपथको वचनले युगान्तरको निम्ति सिद्ध हुनुभएको एक पुत्रलाई नियुक्त गर्छ। यस अध्यायमा यो येशूको कार्यभार हो, उहाँको चरित्रको होइन, जुन दृश्यमा छ। येशूले उद्देश्यको पूरा गरिरहनु भएको छ, अर्थात परमेश्वरले दिने उद्देश्यको आफ्नो कार्यभारमा पूरा गरिरहनु भएको छ। यस अध्यायको रूपरेखा यस प्रकार छ। यो अध्याय 9 विषय हो पुजारीहरूको सेवेकाई। पद 1-7 पदमा हारून आफ्नो सेवाको आरम्भ गर्न तयार गर्छन्। पद 8-11 पदमा हारूनले पाप बलि चढाउँदछ, अनि पद 12-16 हारूनले होम बलि चढाउँछ, अनि 17-21 पदमा हारूनले अन्न बलि र मेल बलि चढाउँछ, अनि पद 22-24 पदमा हारूनले मानिसलाई आशिष दिन्छ र परमप्रभुको महिमा प्रकट हुन्छ। हजुर, सबभन्दा पहिले देख्छौ हारून र आफ्नो सेवाको आरम्भ गर्न तयार हुन्छ। लेवी 9:1-2 पदमा 8 दिनमा मोसाले हारून र उनका छोराहरू र इसरायलका धर्मगुरूहरूलाई बोलाए, अनि तिनले हारूनलाई भने, आफ्नो निम्ति पाप बलिको लागि एउटा निष्कोट बाछा र होम बलिको लागि एउटा निष्कोट भेडा लिएर परमप्रभुको सामु बलि चढाऊ। यो सबै परमेश्वरको आज्ञामा गरिएको थियो। तिनीहरूले 7 दिनसम्म भेट हुने पालमा आफ्नो दायित्व पूरा गरेपछि अहिले 8 दिनमा हारूनले प्रधान पुजारीहरूको रूपमा आफ्नो सेवा आरम्भ गर्छ। 8 दिन हप्ताको पहिलो दिन हो। त्यही नै दिनमा येशु मृत्युबाट पुनः ब्युति उठ्नुभयो। ख्रिष्ट आफ्नो कार्यभारमा मृत्युको र पुनरुत्थान पछि प्रधान पुजारीको रूपमा प्रवेश गर्नुभयो। हेब्रू 8:4-9:10-12 पदले हामीलाई भन्दछ कि यदि ख्रिष्ट पृथ्वीमा हुनुभए उहाँ पुजारी हुनुहुन्थ्यो। उहाँ स्वर्गीयमा उक्लि जानुभएपछि हातले नबनाएको पवित्र स्थानमा प्रधान पुजारी बन्नुभयो। आफ्नै रगतद्वारा उहाँ पवित्रको पनि पवित्र स्थानमा प्रवेश गर्नुभयो। जब हारून प्रधान पुजारीको रूपमा आफ्नो कार्यालयमा हप्ताको पहिलो दिनमा प्रवेश गरे, तिनका 4 छोराहरू साक्षीको रूपमा थिए। त्यसरी नै हामीसँग ख्रिष्टको मृत्यु र पुनरुत्थानको तथ्यको साक्षी दिनको निम्ति 4 सुसमाचारहरू छन्। आज हामीसँग पूर्ण र सिद्ध पुजारी हुनुहुन्छ। हेब्रू 5:9 पदमा भनिएको छ, सिद्ध तुल्याइकन उहाँका आज्ञा मान्यहरू सबैको निम्ति उहाँ अनन्त मुक्तिको कर्ता हुनुभयो। हामी उहाँको आज्ञा पालन गर्छौं जब हामी उहाँलाई विश्वास गर्छौं र उहाँमा विश्वास राख्छौं। हामी आज्ञा पालन गर्छौं जब हामी उहाँको इच्छाको गर्न प्रयत्न गर्छौं। मित्र, यो नै अर्पण हो। हामी उहाँका हृदय आउँछौ, हामी आफ्नो रित्तो हात अगाडि थाप्छौं र ख्रिस्टसँग हामीलाई भरिदिन विन्ती गर्छौं। हारून हाम्रो प्रधान पुजारी थिएनन्। तिनले आफ्नो निम्ति पाप बलि बनाउनु परेको थियो। यसद्वारा तिनी घोषणा गरिरहेका थिए कि तिनी ख्रिस्ट थिएनन्। तर तिनको पछि त्यहाँ एकजना आइरहनु भएको थियो, तिनी प्रधान पुजारी हुनुहुनेछ। हेब्रू 7:27 पदमा भनिएको छ, उहाँलाई अरू पुजारीहरूलाई जस्तो गरी पहिले आफ्नै निज पापको अनि मानिसहरूको पापको निम्ति बलिदान दिन दिनै चढाउन आवश्यक छैन, किनकि यो त उहाँले आफैलाई अर्पण गर्नुहुँदा एकैचोटि गरिसक्नु भएको छ। अनि 3-4 पदमा, अनि इसरायलीहरूलाई यसरी भन, तिमीहरूले पाप बलिको लागि एउटा बोका र होम बलिको लागि 1 वर्ष एउटा निष्कोट बाछो र निष्कोट थुमा ल्याऊ, परमप्रभुको सामु बलिदान गर्नलाई मेल बलिको लागि एउटा साँडे र एउटा भेडा र तेलमा मुछेको एउटा अन्न बलि पनि ल्याऊ, किनकि परमप्रभुले आज तिमीहरूलाई दर्शन दिनुहुनेछ। अनि पाँचदेखि सात पदमा मोसाले आज्ञा गरे बमोजिम तिनीहरूले सबै कुरा भेट हुने पालको सामुनेमा ल्याए, अनि सारा समुदाय परमप्रभुको नजिक आएर उभिए। अनि मोसाले भने, परमप्रभुले आज्ञा गर्नुभएको तिमीहरूले गर्नुपर्ने काम यही हो र यसरी परमप्रभुको महिमा तिमीहरू कहाँ देखा पर्नेछ। परमप्रभु तिमीहरू कहाँ महिमामा देखा पर्नेछ। मोसाले हारूनलाई भने, वेदीको नजिक आएर आफ्नो पाप बलि र होम बलि चढाओ अनि आफ्नो निम्ति र मानिसहरूको निम्ति प्रायश्चित गर। परमप्रभुले आज्ञा गर्नुभए बमोजिम मानिसहरूले ल्याएका बलि चढाएर तिनीहरूका निम्ति प्रायश्चित गर। मानिसहरूले आज्ञा पालन गरे र मोसाले तिनीहरूलाई निश्चय दिलाउँछन् कि परमप्रभुको महिमा तिनीहरू कहाँ प्रकट हुनेछ। यसपछि हामी अगाडि देख्छौं हारूनले पाप बलि चढाउँछन् आठदेखि एघार पदमा। तब वेदीको नजिक आएर हारूनले आफ्नै निम्ति पाप बलिको बाछु मारे। हारूनका छोराहरूले रगत उनी कहाँ ल्याइदिए। उनले आफ्नो औंला रगतमा चोपेर वेदीका सिंहहरूमा लगाए र बाँकी रगत चाहिँ वेदीको आधारमा खनाइदिए। पाप बलिको बोसो, मृगौलो र कलेजा ढाक्ने मासु उनले वेदीमा जलाइदिए, जसरी परमप्रभुले मोसालाई आज्ञा गर्नुभएको थियो। तर मासु र छाला चाहिँ उनले छाउनी बाहिर आगोमा जलाइदिए। यी पदहरूले वर्णन गर्दछ कि कसरी हारूनले पाप बलिको धर्मविधि वा धर्मकृत्य अति सावधान तरिकामा पूरा गरे। पाप बलि सबभन्दा पहिले गर्नु परेको थियो, किन जब बलिहरू पहिले पेश गरियो, होम बलि पहिले पेश गरिएको थियो र पाप बलि अन्तिममा आएको थियो। हजुर, देख्नुभयो, भेटीहरू वा बलिहरू परमेश्वरको दृष्टिकोणबाट पहिले पेश गरिएको थियो। तर अहिले हामी परमेश्वर कहाँ मानिसको दृष्टिकोणबाट नजिक पुगिरहेका छौं। मानिस परमेश्वर कहाँ पापीको रूपमा आउँछ। तपाईँ र म, मेरो मित्र, पापीको रूपमा आउँछौ। सबभन्दा पहिले पाप प्रश्नको मिलाउनु पर्दछ। एफिसी एकको सात पदमा भनेको छ, जसमा हामीलाई उहाँको रगतद्वारा उद्धार अर्थात उहाँको अनुग्रहको धन अनुसार अपराधहरूको क्षमा हुन्छ। यसपछि हामी देख्छौ हारूनले होम बलि चढाउँछ। होम बलिको धर्मविधि बडो सावधान विवरणमा पछ्याइएको थियो। पहिले हारूनलाई आफ्नो निम्ति चढाए, बाह्रदेखि चौध पद। तब हारूनले होम बलि मारे र उनका छोराहरूले रगत उनी कहाँ ल्याइदिए र उनले वेदीको वरिपरि त्यो छर्के। तिनीहरूले होम बलि टुक्रा टुक्रा पारेर टाउकै समेत उनी कहाँ ल्याइदिए र उनले त्यो वेदीमा जलाइदिए। उनले आन्द्रा भुँडी र खुट्टा पखालेर वेदीको होम बलिमा जलाइदिए। मित्र, अहिले मानिसहरूको लागि मेल बलि र होम बलि पेश गरिएको छ। पन्ध्र र सोह्र पदमा भनिएको छ, त्यसपछि मानिसहरूका निम्ति बलि ल्याएर तिनीहरूका पाप बलिको बोका हारूनले मारे र पहिलेको जस्तै पाप बलिको लागि त्यो चढाए। त्यसपछि उनले होम बलि लिएर विधिपूर्वक त्यो चढाए। यी सबै ख्रिष्टको तस्विर हो। यसैया त्रिपन्न अध्यायको दश पदमा भनिएको छ, तापनि उसलाई चोट पार्ने परमप्रभुको इच्छा भयो, उहाँले उसलाई दुःखमा पार्नुभयो। जब उसले आफैलाई पापको निम्ति बलिदान गर्छ, तब उसले आफ्नो सन्तान देख्नेछ, उसले आफ्नो दिन बढ़ाउनेछ र परमप्रभुको इच्छा उसमा पूरा हुनेछ। दोस्रो कुरन्थी पाँचको एक्काइस पदमा भनिएको छ, हामी उहाँमा परमेश्वरको धार्मिकता हुन पाऊ भनेर पापै थाहा नपाउनु हुनेलाई पनि उहाँले हाम्रो निम्ति पाप तुल्याउनुभयो। पाप बलि पाप बनाइएको छ। ख्रिष्टमा सारा संसारको पाप हालिएको छ, लादिएको छ। उहाँले सारा संसारको पाप बोक्नुभयो। यसपछि हामी देख्छौ हारूनले अन्न बलि र मेल बलि चढाउँछ। सत्रदेखि एक्काइस पद, अनि अन्न बलि लिएर त्यसबाट मुठीभरि वेदीमा बिहानको होम बलि बाहेक त्यो पनि चढाए। मानिसहरूका निम्ति मेल बलिको साँडे र भेडा पनि हारूनले मारे। उनका छोराहरूले रगत लिएर उनलाई दिए अनि उनले त्यो वेदीको वरिपरि छर्के। तर साँडे र भेडाको बोसो, बोसो पुच्छर, आन्द्रा भुँडी ढाक्ने बोसो, मृगौलाहरू र कलेजा ढाक्ने मासु तिनीहरूले ह्याकुलाहरूमाथि राखे अनि उनले बोसो चाहिँ वेदीमा जलाए। ह्याकुलाहरू समेत दाइने साँप्रो चाहिँ मोसाले अराय बमोजिम हारूनले डुलाउने र बलिको लागि परमप्रभुको सामु जलाए। मित्र, अन्न बलिले नियमित धर्मविधिको पछ्यायो। यही नै मेल बलिको निम्ति सत्य छ। हारून राष्ट्रको लागि प्रतिनिधिको रूपमा रगत बहाएर परमप्रभुको अगाडि बलिदानहरूको पेश गर्दछन्, चढाउँछन्। मानिसहरू ग्रहण गरिए, अब आशीर्वादहरू दिने कामले पछ्याउँछ वा अब आशीर्वाद दिने काम हुँदछ। हारूनले मानिसहरूलाई आशिष दिन्छन् र परमप्रभुको महिमा प्रकट हुन्छ। 22-24 पद। तब हारूनले आफ्ना हात मानिसहरूतिर उठाए र तिनीहरूलाई आशीर्वाद दिए, यसरी होम बलि र मेल बलि चढाएर उनी तल ओर्ले। तब मोसा र हारून भेट हुने पालभित्र प्रवेश गरे अनि निस्केर मानिसहरूलाई आशीर्वाद दिए अनि परमप्रभुको महिमा सबै मानिसहरूमा देखा पर्यो। परमप्रभुको सामुन्नेबाट आगो निस्केर वेदीमा रहेको होमबलि र बोसोलाई भस्म पार्यो। जब मानिसहरूले यो देखे तब तिनीहरू खुशीले कराएर घोप्टो परेर लोटे। मित्र, तीन बलि, पाप बलि, होमबलि र मेल बलि पछि आशीर्वादले पछ्यायो। त्यसपछि मोसा र हारून भेट हुने पालभित्र वा पवित्र स्थानभित्र प्रवेश गरे। यो विचार गरिन्दछ कि बेलुकीको बलिदानको समयमा तिनीहरू मानिसहरूलाई आशीर्वाद दिन बाहिर निस्केर आए। त्यसपछि परमेश्वरको महिमा प्रकट भयो। अहिले हरेक कुरा पूरा भएको छ। आराधना, स्तुति, प्रशंसामा मानिसहरू ठूलो स्वर गरेर आफ्नो अघिल्तिर घोप्टो परेर लोटे, दण्डवत गर्दै। ख्रिष्ट अहिले आज तपाईँ र मेरो निम्ति त्यहाँ प्रकट हुनु, पवित्र स्थानमा प्रवेश गर्नुभएको छ जुन स्वर्गीयमा छ। ओ मेरो मित्र, यस जीवित ख्रिष्टको अगाडि स्तुति र प्रशंसा साष्टाङ्ग दण्डवत गर्न कति आनन्दको कुरा छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।